Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. उच्च अदालत सुर्खेतमा दुई महिनामा 38 मुद्दाको टुङ्गो लाग्यो, अदालतमा हुने ढिला सुस्ती हटेको दावी।
राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुद्देश्य आयोजनाको सुरुङ खन्ने मेसिन टनेल बोरिङ आयो, मङ्सिरदेखि काम थाल्ने।
राजस्व अनुसन्धान विभागद्वारा नक्कली भ्याट बिल प्रकरणमा 9 जना विरुद्ध मुद्दा दायर, 19.83 करोड रुपियाँ जरिमानाको माग।
र 18 वर्ष मुनिको साफ फुटबलका लागि नेपाली टोलीको घोषणा, 19 वर्ष मुनिको एसिया कपको छनौटको अन्तिम खेलमा नेपालले आज सिङ्गापुरसँग खेल्ने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो र मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। उच्च अदालत सुर्खेतले यस आर्थिक वर्षको दुई महिनाको अवधिमा 38 मुद्दाको फर्चुट भएको जनाएको छ। उच्च अदालतमा फौजदारी 149, दिवानी 16 र 3 रिट सहित 167 मुद्दा मध्ये अब 129 मुद्दाको फैसला हुन बाँकी रहेको रजिस्ट्रार जितेन्द्र थपलियाले बताउनु भयो। यस्तै 16 निवेदन परेकोमा सबैको टुङ्गो लागेको छ भने 15 प्रतिवेदन मध्ये 7 फैसला हुन अझै बाँकी रहेको उहाँको भनाइ छ। गएका आर्थिक वर्षमा दर्ता भएका 434 र जिम्मेवारी सरेको मुद्दा 51 गरेर 485 रहेकोमा 388 टुङ्गो लागेको अदालतले जनाएको छ। अदालतको लक्ष्य भन्दा पनि बढी 80% मुद्दा फैसला भएको अदालतले जनाएको छ।
यसैबीच उच्च अदालत सुर्खेतका कायम मुकायम मुख्य न्यायाधीश गुणराज ढुङ्गानाले अदालतको काम कारवाहीमा तीव्रता ल्याउन योजनाबद्ध रूपमा काम गरिरहेको बताउनु भएको छ। सेवाग्राहीलाई छिटो सेवा प्रदान गर्न अदालतले कार्ययोजना अनुसार सेवा प्रवाह गरिरहेको उहाँको भनाइ छ।
सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत सबैको योजना हुन्छ, काम कसरी गर्ने भन्ने कुराहरू, सम्पूर्ण मुद्दा मामिलाको काम, त्यसका साथसाथै अनि बाह्य क्षेत्रमा जनसम्पर्कका कुराहरू भए, मिडियासँगका कुराहरू भए, अनि सरकारवालाहरूसँगको सम्बन्धका कुराहरू भए, यी सम्पूर्ण कुराहरूको निम्ति योजनाले, योजनामा उल्लेख गरेको खाकाले निर्दिष्ट गरेका कुराहरूलाई हामी समयबद्ध तवरले क्यालेन्डर मेन्टेन गरेर वर्षभरि काम कारवाही गर्छौँ।
खेतको वीरेन्द्रनगरमा पत्रकारसँग अन्तर्क्रियामा ढुङ्गानाले अदालतमा 1 वर्ष नाघेका कुनै पनि मुद्दा नरहेकाले अब अदालतको सुस्त कामको अन्त्य भएको बताउनु भयो। उहाँले गरिब, असहाय तथा पीडितलाई न्यायको पहुँचमा पुर्याउनको लागि अदालतमा वैतनिक वकिलको व्यवस्था गरिनुको साथै न्यायाधीशले समेत उसलाई सक्रियताका साथ सहायता प्रदान गरिरहेको बताउनु भयो।
महिलाहरू भए त्यस लगायत अन्य पीडित पक्ष हुन्, पीडित पक्ष चाहिँ नि दूरदराज गाउँहरूमा बस्ने गर्छन्, एउटा गाउँको महिलालाई, त्यो पनि पीडित महिलालाई कठिन छ। त्यसका निम्ति अहिले सहजतातर्फ चाहिँ हेर्दाखेरि के छ भने हामी कहाँ कम्तीमा अदालतमा त आउनु पर्यो, अदालतमा आइसकेपछि अदालतमा वैतनिक कानुन व्यवसायको यहाँ व्यवस्था छ। त्यो वैतनिक कानुन व्यवसायले कुनै पनि व्यक्तिलाई जसलाई न्याय पाएको छैन त्यस्ताका निम्ति वैतनिक कानुन व्यवसायले हेर्ने एउटा माध्यम छ। र अदालतमा प्रवेश गरिसकेपछि उसले लेख्नुपर्ने, बहस गर्नुपर्ने, निवेदन दिनुपर्ने यावत कुराहरूको चाहिँ नि सरसहयोग त्यो वैतनिक कानुन व्यवसायले सधैँ नै गरिराखेका हुन्छ। र हामी न्यायाधीशले पनि बेन्चमा, इजलासमा सुनवाई हुँदा यो चाहिँ असहाय हो, यो महिला हो, दूरदराजको हो, यस्तो हो भन्ने जब देखिसकेपछि हामी आफै त्यसमा सक्रिय भएर ल यसको निम्ति वैतनिक कानुन व्यवसायको व्यवस्था गर्नु पर्यो, उसले मागेका छैन भने पनि तिमीलाई वैतनिक चाहिन्छ कि भनेर हामी सोध्छौँ।
मुख्य न्यायाधीश ढुङ्गानाले 15 दिनभित्र फैसला तयार गर्ने, फैसला तुरन्त अपलोड गर्ने, सहायता कक्षाको स्थापना, एसएमएस अनलाइन तारिक डिस्प्ले बोर्डको व्यवस्था गरिएकाले सेवाग्राहीलाई सहज हुने बताउनुभयो। यस्तै पछिल्लो समय अदालतको कामप्रति जनगुनासो समेत नआएकाले काम कारबाही सन्तोषजनक रहेको उहाँले दावी समेत गर्नुभयो। कतिपय सेवाग्राहीले तुरन्त सेवा पाइयोस् भन्ने अपेक्षा राख्ने गरेकाले कानुन अनुसार कार्यविधि पूरा गर्नुपर्ने हुँदा केही समय लाग्ने रजिस्ट्रार दिपेन्द्र थपलियाले बताउनुभयो। अदालतमा न्यायाधीशको संख्या वृद्धि भए पनि अरू कर्मचारी पहिलेकै संरचना अनुसार हुँदा काम कारबाहीमा समस्या आएको थपलियाको भनाइ छ।
राष्ट्रिय गौरवको सूचीमा राखिएको भेरी बबई डाइभर्सन बहुद्देशीय आयोजनाको सुरुङ खन्ने मेसिन टनेल बोरिङ मेसिनको टिबिएम निर्माण स्थलमा आएको छ। नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिनको प्रयोग गरेर यो सिँचाइ आयोजना बनाउन लागेको हो। चीन र अमेरिकामा निर्माण भएका मेसिन 54 कन्टेनरमा ढुवानी गरिएको आयोजनाका निर्देशक शिवकुमार बस्नेतले जानकारी दिनुभयो। भेरी नदीको पानी 12.2 किलोमिटर लामो सुरुङबाट बबईमा खसालेर सिँचाई तथा जलविद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। सुर्खेतको हात्ती खालदेखि चिफ्लेसम्म 4.2 डायमिटरको सुरुङ खनेर भेरीको पानी बबई नदीमा खसालिनेछ। अहिलेसम्म आयोजना निर्माण स्थलसम्म पहुँच मार्ग आवास निर्माण लगायत का काम पूरा भएको आयोजनाले जनाएको छ। आयोजनाबाट बाँकी र बर्दियाका 51,000 हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने लक्ष्य रहेको छ। यस्तै सुरुङबाट निस्केको पानी उपयोग गरी 48 मेगावाटको जलविद्युत आयोजना पनि निर्माण हुने भएको छ। यसैबीच हाम्रा साथी केशव ढकालले आयोजना निर्देशक बस्नेतलाई मेसिनले कहिलेदेखि काम सुरु गर्छ भनी सोध्नु भएको छ।
अब अहिले रफले कुरा गर्दाखेरि 2 कि 2.5 दिन आइपुगे सबै एसएमसी गर्न लाग्छ, किनभने यो मसिन कम्प्लिट तयार हुँदाखेरि यसको लम्बाइ आफैमा 274 मिटर ठुलो फ्याक्ट्री जस्तो हो, चलाउनलाई 4.5 मेगावाट पावर चाहिने त्यो साइजको मसिन हो। त्यसो हुँदाखेरि 2-2.5 महिना जति यसलाई एसेम्ब्ली र टेस्टिङ सबै गर्दा लाग्छ। र हाम्रो टार्गेट के छ भने मङ्सिर महिनाबाट हामीले यसलाई खास सुरु खन्ने काम चाहिँ सुरु गर्ने भन्ने टार्गेट छ।
अनि यो काम सुरु गरेको कति जतिमा यसले भ्याउँछ काम त्यस्तो भन्न सकिन्छ?
अहिलेको प्रिलिमिनरी एस्टिमेट चाहिँ करिब 2 वर्ष 2.5 वर्षमा अहिले सक्ने हो। तर सँगसँगै के चाहिँ भन्न अपरिहार्य हुन्छ भने सुरुङ अब यो भूगर्भको भित्रको चिज चाहिँ अब जति हामीले अब पूर्व अध्ययन गरे पनि यस अनिश्चितताहरू हुन्छन्, त्यो अनिश्चिततालाई सँगसँगै राख्दा राख्दै भन्नुपर्दाखेरि हामीले 2-2.5 वर्षमा अब अहिले कन्ट्राक्टको टाइम पनि मार्च 2020 समय अवधि चाहिँ छ।
यो नेपालमै पहिलो पटक यसरी यो मेसिनको प्रयोग गर्न लागेको भनिया छ, किन यो मेसिनको प्रयोग गर्नु परेको हो?
एकदम राम्रो प्रश्न सोधिदिनु धन्यवाद। अब अलिकति विस्तृतमा भन्नु पर्दाखेरि हाम्रो नेपालको जल स्रोतको उपयोगको एउटा महत्त्वपूर्ण पाटो के हो भने कतिपय भेरी नदी जस्तो हामीलाई वाटर सर्प्लस हाम्रो चाहिनेभन्दा धेरै पानी भएको नदीबाट हाम्रो बबई नदी जस्तो हामीलाई चाहिनेभन्दा ज्यादै न्यून पानी भएको नदी वाटर डिफिसिट सर्प्लस वाटर डिफिसिट रिभरमा नदीमा पानी प्रयोग गर्न हामीले सुरुङ बनाउन अपरिहार्य हो। यो सुरुङ फेरि 1 करोड 12 किलोमिटर लामो सुरुङ छ खा भेरी बगेको केसमा, नत्र अरूको पनि यस्तै यस्तै नै हो। अब यस्तो यो सुरुङ निर्माण गर्नको लागि हामीले ट्रेडिसनल तरिकाबाट गर्न खोज्यौँ भनेदेखि एक त समय पनि बढी लाग्ने 12-15 वर्ष लाग्ने र जोखिम पनि अत्यधिक हुने भन्दाखेरि त्यसलाई त्यो समयको दृष्टिकोणले पनि र त्यसपछि त्यसको चाहिँ जोखिमको दृष्टिकोणले पनि यो टनल बोरिङ मसिनबाट नै खन्दा उपयुक्त हुने एउटा कुरा। फेरि अर्को कुरा के हो भने गएको 10-15 वर्षमा यो टिबिएम मसिनबाट सुरुङ खन्ने प्रविधिमा चाहिँ अत्यधिक विकास भएको, चाइना इन्डियामा चाहिँ त अब प्रशस्त यसको चाहिँ सफलतापूर्वक प्रयोग भएको हुँदाखेरि नेपालमा पनि हाम्रो यो माउन्टेनियस रिजनमा थुप्रै सुरुङहरू बनाउनुपर्छ, त्यसको लागि पनि हामीले अब एक किसिमको प्रयोग पनि हुने हुँदाखेरि यो टनल बोरिङ मसिनको प्रयोगबाट यो सुरुङ निर्माण गर्ने सोचिरहेको।
अब यो मेसिनबाट काम गर्दा पनि थुप्रै जटिलताहरू छन् भन्ने खालका कुराहरू पनि विभिन्न माध्यमहरूबाट सार्वजनिक भएको छन्, त्यस्तो जटिलता के आउन सक्छ र त्यसको समाधान कसरी गर्न सकिन्छ भनेर यहाँहरूले के योजना बनाउनु भएको छ त?
यसमा के छ भन्दाखेरि एउटा त अब कुरा भयो हाम्रो अब यो सिंहलिङ जियोलोजी भनिन्छ नि यो चरी पहाड सुरुङ खन्नलाई त बेस्ट होइन त्यसो भएर पनि हामीले पिलियम प्रमेटिङ अप्नाउनु परेको हो है अब त्यसमा चाहिँ स्कुल सक्ने रक लास यस्तो टेक्निकल म्याटर्सहरू छन् तर यो जोखिमको चाहिँ के छ भने टेक्निकल सोल्युसन हेर्ने हो भने जस्तोसुकै समस्या आयो भने त्यसको उपयुक्त टेक्निकल सोल्युसन चाहिँ हुन सक्ने अहिलेसम्म हाम्रो अध्ययनले देखिएको छ. अर्को कुरा के ओभरअल कन्ट्र्याक्ट म्यानेजमेन्ट अर्को हाम्रो एउटा यस्तो ठुलो प्रोजेक्ट कन्ट्र्याक्ट म्यानेज गर्नु जति काम हो भने हामीले त्यो कुरालाई पनि सामना गर्न सक्ने गरी बन्दोबस्त गरेको छौँ जस्तो लाग्छ. यद्यपि अब कतिपय कुरा हामीले अनफोर्सिङ म्याटरहरू केही आयो भने अब त्यो आएको बखत चाहिँ हामीले के कसरी गर्ने भनेर सबैलाई
भनेको हामीले यसमा जति यो ल्याउँदाखेरि जति लगानी पर्यो जति खर्च भयो त्यस अनुपातमा यसको त्योभन्दा बढी फाइदा लिन सक्छौँ भनेर भन्न सकिन्छ उसो भए
डेफिनेटली सकिन्छ नि. त्यो त के छ भने हाम्रो विद्युतबाट वर्षको करिब करिब विद्युतबाट 3 अरब उता सिँचाइ यसको चाहिँ हाम्रो एकदम डाइरेक्ट बेनिफिट टेन्जिबल बेनिफिट हुन्छ भने तपाईँले सिँचाइबाट हामीले सिँचाइ त्यहाँ कमर्सियल एग्रिकल्चर हुने जुन हामीले परिकल्पना गरेका छौँ त्यो चाहिँ रियलाइज हुने हो भनेदेखि अर्को वर्षको 2 अरब यता यो कृषितिरबाट आम्दानी हुँदाखेरि करिब वर्षको 5-5.5 अरब यो आयोजनाको कारणले गर्दाखेरि नेट बेनिफिट एनुअल वर्षमा त्यति बेनिफिट चाहिँ हुन्छ त्यति.
अब यो अरू विधिबाट गर्दा र यो मेसिनबाट गर्दाखेरि ठ्याक्कै फरक वा फाइदा 1, 2, 3 यो हुन्छ भनेर भन्न सकिन्छ सर्वसाधारणले बुझ्ने गरी.
एक नम्बर यस्तो हो अब कसरी बुझौँ भने अब साथी यथार्थ होइन यो रियालिटी के हो भने प्रकृतिले हामीलाई जे रिसोर्सेसहरू दिएको छ है हामीले अहिले उपयोग गर्न नसकेर पानी खोलामा जुन बगेको छ यो उपयोग नगर्नु भनेको हाम्रो दिनमा दिन एक किसिमको लस हो है. अब त्यसो भए हाम्रो टाइमको कुरा छ हामीले जति छिटो यो प्रोजेक्ट बनाएर जति छिटो फाइदा लिन सक्यौँ हामी त्यति बेनिफिटेड हो कि टाइमले गर्दा आउने एउटा बेनिफिट एउटा पक्ष भयो भने अर्को चाहिँ जोखिमको कुरा हो. अब यो 12 किलोमिटर सुरु एक ओर एक तिरवर खन्ने ट्रेडिसनल मेथडले गर्दाखेरि त्यहाँ चाहिँ ह्युमेन जोखिम टेक्निकल जोखिमहरू प्रशस्त हुने हुन्छ भने अब त्यो मेकानाइज टनलिङ गर्दाखेरि ती जोखिमहरू न्यून हुन्छ र हाम्रो आयोजना सफलतापूर्वक सम्पन्न हुने सम्भावना चाहिँ बढी हुन्छ. मुख्य दुईवटा कुरा चाहिँ
उहाँ हुनुहुन्थ्यो भेरी बबई ड्राइभर्सन आयोजनाका निर्देशक शिवकुमार बस्नेत भेरी खबरसँग कुरा गर्दै. हामीसँग छिमेक सेरोफेरो र राष्ट्रिय खबर लगायत अन्य खबर बाँकी नै छन्. अहिलेलाई भने यो छोटो विश्राम. तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ. यतिन्जेल हामीले उच्च अदालत सुर्खेतमा 2 महिनामा 38 मुद्दाको टुङ्गो लाग्यो, राष्ट्रिय गौरवको भेरी बबई ड्राइभर्सन बहुद्देशीय आयोजनाको सुरुङ खन्ने मेसिन टलेन बोरिङ आयो लगायतका खबर प्रस्तुत गर्यौँ. अब बाँकी खबर. राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा 9 जना विरुद्ध मुद्दा दायर गरेको छ. सरकारसँग भ्याट क्रेडिट दावी गर्न तथा विभिन्न फर्मलाई नक्कली भ्याट बिक्री बीजक जारी गर्ने काममा संलग्न रहेको भन्दै विभागले उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो. प्रदीप कुमार वर्मा, दीपक कुमार वर्मा, गणेश रिजाल, अनिल महतो, धानुक त्यस्तै गुलसन श्रीवास्तव, दशरथ हजारा दुसाद, उपेन्द्र महतो, राजेश कुमार श्रीवास्तव र सिकेन्द्र कुमार श्रीवास्तव विरुद्ध मुद्दा दायर गरिएको हो. उनीहरू विरुद्ध विभागले 9,91,46,000 रुपियाँ बिगो सहित त्यसको दोब्बर 19,83,72,000 रुपियाँ जरिवाना दावी गर्दै मुद्दा चलाएको छ. यस्तै उनीहरूलाई 3-3 वर्षको कैद समेत माग दावी गरिएको छ. विभागले नक्कली भ्याट बिल प्रकरणमा मुद्दा दायर गरिएको यो झन्डै 1 दशकपछिको ठूलो मुद्दा भएको जनाइएको छ. विभागले झन्डै 3 महिना लामो अनुसन्धानपछि मुद्दा दर्ता गरेको हो. वीरगन्जका कालिका ट्रेड एन्ड सप्लायर्स, आदित्य ट्रेड एन्ड सप्लायर्स र विश्वकर्मा ट्रेड कन्सर्न मार्फत सामान खरिद गरेको झुटो भ्याट बिल पेश गरेको विभागको ठहर छ. यी फर्मका बिजक स्वीकार गर्ने थप 29 फर्ममाथि पनि अनुसन्धान भइरहेको विभागले जनाएको छ.
2 हप्ता अघि बरामद गरिएको करिब 58 किलो लागु पदार्थ चरेस सहित जिल्ला प्रशासन कार्यालयले नष्ट गरेको छ. जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि, नेपालगञ्ज उपमहानगरपालिकाका प्रतिनिधि र पत्रकारको रोहोबरमा ठूलो मात्रामा रहेको चरेस नष्ट गरिएको हो. जिल्ला प्रहरी कार्यालय बाँके लगायत क्षेत्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको, चरेस नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले बताउनुभयो। उहाँले पछिल्लो समय लागू पदार्थको कारोबार बढ्दै गएकाले निगरानी बढाइएको बताउनुभयो।
दैलेखको गुराँस गाउँपालिकाले गरिबीको रेखामुनि रहेका व्यक्तिलाई माथि उठाउन जीवन सुरक्षाको सञ्चालनमा ल्याउने तयारी थालेको छ। गरिब भएकै कारण शिक्षा स्वास्थ्य लगायतका कुराहरूमा पहुँच पुर्याउन भन्दै गाउँपालिकाले जीवन सुरक्षाको सञ्चालनमा ल्याउने नीति लिएको थियो। यो कोष बच्चाको नाममा सञ्चालन हुने भएको छ। बाबुआमा गरिबीको चपेटामा परे पनि त्यसकै कारण बच्चाको भविष्य सुनिश्चित गर्न यो कोष सञ्चालनमा ल्याउन लागेको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो। उहाँले गाउँपालिकाको तर्फबाट 2000 रकम र आमा बुवाको तर्फबाट 2000 रकम गरी 4000 रकम कोषमा जम्मा गरिने बताउनुभयो। जीवन सुरक्षा कोषमा जम्मा भएको करिब 20 वर्षपछि मात्र सञ्चालनमा ल्याउन सकिने उल्लेख गर्दै उहाँले 20 वर्षसम्म यो रकम विभिन्न व्यवसाय गर्न प्रयोग गरिने बताउनुभयो।
सुर्खेतका सबै स्थानीय तहमा एक नमुना विद्यालय बनाउनु पर्ने जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले बताउनु भएको छ। सिम्ताका जनप्रतिनिधिहरूले विद्यालय व्यवस्थापनका अध्यक्ष तथा प्राध्यापकहरूको कार्यक्रममा जिल्ला शिक्षा अधिकारीले यस्तो विद्यालयलाई गुणस्तरीय शिक्षा र प्रभावकारी बनाउन अहिलेको आवश्यकता रहेको बताउनु भएको छ। उहाँले विद्यालयको बेरुजी देखिएकाले सम्पूर्ण विद्यालयको भौतिक पूर्वाधार निर्माणको काम तोकेकै समयमा सम्पन्न गर्न निर्देशन समेत दिनुभएको छ। कार्यक्रममा सिम्ता गाउँपालिकाका सोल्पा स्रोत केन्द्रका स्रोत व्यक्ति मानबहादुर सिंहले सिम्ता गाउँपालिकाका 72 सामुदायिक र 6 निजी विद्यालय गरी 78 विद्यालय रहेकोमा भौतिक संरचनाको अभाव रहेको बताउनु भएको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले शैक्षिक गुणस्तर वृद्धिका लागि 75% योजना निर्माण भएको भन्दै शैक्षिक गुणस्तर वृद्धिका लागि आफूले योजना बनाएर अघि बढ्ने बताउनुभयो। उहाँले सिम्ता क्षेत्रमा अझै पनि 39% गरिबीको रेखामुनि परेको जनसङ्ख्या रहेका भन्दै शिक्षाको विकास भए मात्र अन्य क्षेत्रको विकास हुने बताउनुभयो। कार्यक्रममा सिम्ता गाउँपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, वडा अध्यक्षहरूको सहभागिता रहेको थियो।
हुम्लाका 7 गाउँपालिकाले सदरमुकाम सिमीकोटमै सम्पर्क कार्यालय खोलेका छन्। सम्पर्क कार्यालय खोलेर जनप्रतिनिधि सदरमुकाममा बसेपछि सेवाग्राही मर्कामा परेका छन्। स्थानीय तहको चुनावपछि गाउँमै सबै सेवा उपलब्ध हुने भनिए पनि गाउँमा पूर्वाधार, कर्मचारी व्यवस्थापन, विद्युत तथा बैङ्क नभएको भन्दै सदरमुकामबाट सेवा दिनु परेको जनप्रतिनिधिले बताएका छन्। हुम्लाका नामखा, खारपुनाथ, चङ्खेली, अदानचुली, सिमीकोट, सार्केगाँठ र ताजाकोट गाउँपालिकाको सम्पर्क कार्यालय सदरमुकाम सिमीकोटमा खोलिएको छ। स्थानीय बासिन्दालाई सिफारिस, जन्म दर्ता, नागरिकता जस्ता कामका लागि 4 हिँडेर सदरमुकाम नै धाउनुपर्ने बाध्यता रहेको छ। यस्तै कर्मचारी नहुँदा पनि थप समस्या भएको छ भने कर्मचारी पुरा नहुँदा एकजना वडा सचिवले 3 वडा धान्नु परेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताउनुभयो।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सोरेफेरो लगायत राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। जिल्ला अनुगमन समिति बाँकेले नेपालगञ्जका कृषि मण्डीहरूमा ढग तराजुको अनुगमन गरेको छ। रानीतलाव स्थित सब्जी मण्डी र बिपी चोकको सब्जी मण्डीको अनुगमन गरेको हो। अनुगमन गरेका मध्ये 7 डिजिटल तराजु जफत गरिएको छ भने 17 पसलमा ढग तराजु नियन्त्रणमा लिएको छ। करिब 25 पसलको अनुगमन गर्दा भारतबाट आयातित ढग तराजु प्रयोग गरिएको, नापतोल कार्यालयबाट अनुमति बिना ढग तराजु प्रयोग गरिएको पाइएको जनाइएको छ।
लालपूर्जा र जग्गाको माग गर्दै बाँकेको जानकी गाउँपालिका वडा नम्बर 3 भूमिहीनहरूले बाँकेमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्। भूमि अधिकार अभियान, महिला मानव अधिकार केन्द्र र महिला मानव अधिकार मञ्चको नेतृत्वमा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाइएको हो। उनीहरूले वर्षौंदेखि बस्दै आएको जग्गाको लालपूर्जा यथाशक्य चाँडो उपलब्ध गराउनु पनि माग गरेका छन्।
कालीकोटको फुकोट कर्णाली जलविद्युत आयोजनाको काम दशैं तिहार सकिएपछि सुरु हुने भएको छ। आयोजना निर्माणको जिम्मा पाएको नेपाल विद्युत उत्पादन कम्पनी लिमिटेडले दशैं र तिहारको बीचमा परियोजनाको विस्तृत सर्वे गरी आयोजनाको काम सुरु गर्ने जनाएको छ। 426 MW फुकोट कर्णाली जलविद्युत आयोजनाको प्राविधिक टोली आयोजना निर्माण स्थल अनुगमन निरीक्षण गरेको पत्रकार रत्न कार्कीले जनाउनुभयो। प्राविधिक टोलीले ड्याम निर्माण स्थल र पावर गृह निर्माण स्थल बादलकोट रेगिट पुगेर निरीक्षण गरेको भएको छ। यो परियोजना आगामी 6 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। सिङ्गापुर संसदका पूर्व अध्यक्ष हलिमा याकुब देशको पहिलो महिला राष्ट्रपति बन्नुभएको छ। निर्वाचन अधिकारीले एकमात्र योग्य उम्मेद्वार भएकाले राष्ट्रपति पदमा याकुबलाई चयन गरेको बताएका छन्। निर्वाचन कार्यालयले राष्ट्रपति पदका लागि अन्य 4 जनाको उम्मेदवारी परे पनि 2 जना मलाया समुदायका नभएका र 2 जनाले योग्यताको प्रमाणपत्र नै नबुझाएकाले योग्यता नपुगेको जनाएको छ। बहुसांस्कृतिक देशका विशेष ष्टतालाई बलियो बनाउन सिङ्गापुरको संविधानमा व्यवस्था गरिए अनुसार यसपालि अल्पसंख्यक मलाया समुदायका लागि राष्ट्रपति पद आरक्षित रहेको थियो। भारतीय मूलका हलिमा सिङ्गापुरको सत्तारूढ दल पिपल्स एक्सन पार्टीका सदस्य हुनुहुन्छ। उहाँ 14 जनवरी 2013 सिङ्गापुर संसदको अध्यक्षमा चुनिनु भएको थियो।
भेरी खबरमा अब लागौँ खेल खबरतिर। मलेसियामा जारी 19 वर्ष मुनिको एसिया कप छनौट क्रिकेटको प्रतियोगिताको पूर्वी क्षेत्र अन्तर्गत नेपालले समूह एको अन्तिम खेलमा आज सिङ्गापुरसँग खेल्ने भएको छ। हिजो भएको खेलमा नेपालले भुटानलाई 9 विकेटले हराएको छ। लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले भुटानलाई दिएको 51 रनको सहज लक्ष्य 8 ओभरमा 3 बलमा 1 विकेट जाँदा पुरा गरेको हो। नेपालका सन्दीप सुनारले 26 बलमा 21 रन बनाउनु भयो भने आसिफ शेखले 23 र अनिल कुमार शाहले 4 रन अभिजित रहनुभयो। खेलमा टस जितेर ब्याटिङ रोजेको भुटानले 28 ओभरमा 50 रन बनाउँदा सबै विकेट गुमाएको हो। नेपालका दिपेन्द्र सिंह गिरीले 5, सन्दीप लामिछानेले 4, साथै नन्दन यादवले 1 विकेट लिनुभयो। समूह एमा रहेको नेपालले उद्घाटन खेलमा थाइल्यान्डलाई 255 रनको अन्तरले हराउँदा भुटान सिङ्गापुरसँग 9 विकेटले पराजित भएको थियो। पूर्वी क्षेत्रको छनौटको समूह एमा नेपालसँगै थाइल्यान्ड, भुटान, सिङ्गापुर तथा समूह बीमा आयोजक मलेसियासँगै हङकङ, चीन र म्यानमार रहेका छन्। फाइनल पुग्ने 2 टोलीले आगामी नोभेम्बर मलेसियामै हुने युथ एसिया कप क्रिकेटमा एसियाका टेस्ट मान्यता प्राप्त राष्ट्र युथ टोलीसँग खेल्ने मौका पाउनेछन्।
र 18 वर्ष मुनिको साफ फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ। आउँदो सोमबारदेखि भुटानमा हुने प्रतियोगिताका लागि 23 सदस्यीय टोली छनौट गरिएको हो। 18 वर्ष मुनिको ललित मेमोरियल फुटबल प्रतियोगिताका साथै प्रशिक्षकहरूको सिफारिसका आधारमा 74 जना खेलाडीबाट अन्तिम 23 जना खेलाडी छनौट गरिएको छ। गोलकिपरमा सन्देश गुरुङ, अभिषेक बराल र अर्पण कार्की, डिफेन्डरमा सुमन अर्याल, विश्वास उदास, रोमन लिम्बू, आकाश श्रेष्ठ, असीम भूषाल, विकास खवास, निराजन महर्जन तथा राजन गुरुङ छानिनु भएको छ। यस्तै मिडफिल्डरमा भने दिनेश हेन्जन, अशोक मगर, अभिषेक रिजाल, आरिक विष्ट, अनिल महर्जन, शेष्यहाङ आङदेवे, राजीव लोप्सन र राम ओजे ठानिनु भएको छ। त्यसै गरी फरवार्डमा भने धीरज श्रेष्ठ, रेजिन सुब्बा, प्रेजियन तामाङ र दिपेश आलेमगर रहनु भएको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
उच्च अदालत सुर्खेतमा 2 महिनामा 38 मुद्दाको टुङ्गो लाग्यो। अदालतमा हुने ढिलासुस्ती हटेको दावी।
राष्ट्रिय गौरवको भेरी बबै डाइभर्सन बहुद्देश्य आयोजनाको सुरुङ खन्ने मेसिन टनेल बोर्डिङ आयो, मङ्सिरदेखि काम थाल्ने।
राजस्व अनुसन्धान विभागद्वारा नक्कली भ्याट बिल प्रकरणमा 9 जना विरुद्ध मुद्दा दायर। 19 करोड 83 लाख रुपियाँ जरिमानाको माग।
र 18 वर्ष मुनिको साफ फुटबलका लागि नेपाली टोलीको घोषणा। 19 वर्ष मुनिको एसिया कप छनौटको अन्तिम खेलमा नेपालले आज सिङ्गापुरसँग खेल्ने। हवस् त, अहिले 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। समाचार कक्षका सबै सहकर्मी सहित डिलु रावत र मधुबन विषी बिदा हुन्छौँ। नमस्ते।